बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
बनायो पत्थरलाई भगवान बनायो बनायो पत्थरलाई भगवान बनायो मगजमा ईश्वरको दोकान बनायो नदेखाई आफ्नो वास्तविक अनुहार नदेखाई आफ्नो वास्तविक अनुहार केही दिन त बेग्लै पहिचान बनायो मगजमा ईश्वरको दोकान बनायो नयाँ नेपालका लागि सभासद चुनियो नयाँ नेपालका लागि सभासद चुनियो पुरानै छ देश न त संविधान बनायो मगजमा ईश्वरको दोकान बनायो जति जोगी आए पनि कानै चिरिएका जति जोगी आए पनि कानै चिरिएका आफ्नो चरित्रमा लागू यो उखान बनायो मगजमा ईश्वरको दोकान बनायो जति थियो इज्जतको कदर होस् भनेर जति थियो इज्जतको कदर होस् भनेर मूर्खलाई पनि सजिलै महान बनायो बनायो पत्थरलाई भगवान बनायो मगजमा ईश्वरको दोकान बनायो बाबिया चौर चार तिलकपुर सुर्खेत स्थायी निवास भई हाल काठमाडौँ आइपुग्नु भएका कमल जलन आँसुको यसै गजल सँगसँगै उत्पादन सहयोगी सन्दीप सुन्दास र म प्रस्तोता अच्युत घिमिरे बुलबुल आजको बुलबुल लिएर उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म बुलबुलमा दुईजना अतिथि लिएर आइपुगेको छु। आजको कार्यक्रम दुईजना अतिथिको गजल वाचन गर्दै उहाँहरूसँग कुराकानी गर्दै रहनेछ र दोस्रो चरणमा अतिथि को ल्याउनेछु म केही बेर पछि तपाईँलाई बताउँछु। पहिलो चरणमा यति बेला मसँग स्टुडियोमा पसिसक्नु भएको छ कमल जलन आँसु, जसको गजल मैले वाचन गरेर तपाईँलाई सुनाए, उहाँ हुनुहुन्छ हामीसँग। कमलजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद। आज यो हजुर लगायत यो स्टुडियो उज्यालो घरलाई मेरो हार्दिक धन्यवाद मलाई जियोस् उपस्थित गराउनु भयो।
बुलबुलले सबै किसिमका अतिथिहरू समेट्दै आएको छ। गजललाई जसले माया गर्नुहुन्छ, गजललाई जसले लेख्नुहुन्छ, गजलमै भनेर जसले आफ्नो समय खर्चनुहुन्छ, उहाँहरूको लागि बुलबुल तयार भएको हो। र आज कमल जलन आँसु यहाँ आइपुग्दा भन्दा अगाडिको यात्राको कुरा गर्ने हो भने लामो समयदेखि भारतको मुम्बईमा रहँदै त्यतै कार्यरत रहँदै आउनुभएको हो र अब अहिले फेरि अर्को कुनै मुलुक जाने कि मुम्बई नै फर्कने भन्ने निर्क्युअल छैन, दोधारमै हुनुहुन्छ उहाँ। त्यसकै खोजीमा अबको भविष्य खोज्न भनेर आइपुग्नु भएको छ। त्यसो त उहाँले एउटा वर्तमान मुम्बईमा बनाइसक्नु भएको छ र त्यहाँका गजल सम्बन्धी उतार चढावहरू, त्यहाँको अवस्थाहरू देखिसक्नु भएको छ। त्यसै विषयमा हामी आज कुराकानी गर्छौँ कमलसँग। कमलजी, तपाईँको एउटा गजल पहिला वाचन गरेर सुनाउनुहोस्, त्यसपछि हामी कुराकानीमा लाग्छौँ। कुन सुनाउनुहुन्छ हामीलाई गजल?
मैले त्यसरी नयाँ चाहिँ लेखेको छैन गजलहरू, है, नयाँ लेखेको दुई चारवटा थियो त्यो। अब तपाईँ यो उसमा अर्को डायरीमा रह्यो, मसँग चाहिँ एउटा छ अलिक पुरानै, यो फेसबुकमा साथीहरूले पढिसक्नु भएको गजल हो उनलाई, तर मलाई चाहिँ राम्रो लागेको छ, है, यो अलिकता पुरानो भए पनि म यही पढेर सुनाउँछु। हो मलाई सुन जत्तिकै प्यारो हुने मन छ, हो मलाई सुन जत्तिकै प्यारो हुने मन छ, हो मलाई जुन जत्तिकै प्यारो हुने मन छ, विलापमा बैरागीको मर्म बुझ्छ र त होला, विलापमा बैरागीको मर्म बुझ्छ र त होला, हो मलाई धुन जत्तिकै प्यारो हुने मन छ, हो मलाई जुन जत्तिकै प्यारो हुने मन छ, आफन्त हो आत्मीयता सँगै आफ्नो प्राणशेष, आफन्त हो आत्मीयता सँगै आफ्नो प्राणशेष, हो मलाई खुन जत्तिकै प्यारो हुने मन छ, हो मलाई जुन जत्तिकै प्यारो हुने मन छ स्वादिष्टतासँगै बलमा तरान थपिदिने स्वादिष्टतासँगै बलमा तरान थपिदिने हो मलाई नुन जत्तिकै प्यारो हुने मन छ हो मलाई जुन जत्तिकै प्यारो हुने मन छ काम गरे पाउँछौ असल तकमा इज्जतको काम गरे पाउँछौ असल तकमा इज्जतको हो मलाई गुण जत्तिकै प्यारो हुने मन छ हो मलाई सुन जत्तिकै प्यारो हुने मन छ हो मलाई जुन जत्तिकै प्यारो हुने मन छ धन्यवाद
कमल जलनासु योभन्दा धेरै अघि छ सात महिना अघि कि एक वर्ष कमलजी काठमाडौँ आउनुभएको
यहाँभन्दा अगाडि चाहिँ म आएन
एकपटक तपाईँले मलाई फोन गर्नुभएको थियो भेट्न भनेर त्यति बेला भेट हुन
सकेन
र योभन्दा आजभन्दा चार पाँच दिन अगाडि आएर एकपटक भेटघाट भयो त्यसपछि आजै भेटघाट हुनुहुन्छ
दोस्रो
र त्यो भेटघाटमा मलाई लाग्यो कमल जलन आँसु गजललाई माया गर्नुहुन्छ मुम्बईमा पनि गजलमै भिज्नुभयो गजलकै सङ्गतहरू उहाँका छन् तर उहाँको गजल बाहेक त्यस्तो साहित्यमा ठुलो साहित्य नै भनेर लाग्नुभएको पनि छैन आफ्नो जीवनमा लाग्दा लाग्दै आफ्नो दिनचर्या भोग्दा भोग्दै हुनुहुन्छ र अध्ययन पनि धेरै गर्न पाउनु भएन जसो तसो पढ्दा पढ्दै स्कुल छोडेर भागेको कथा भन्दै हुनुहुन्थ्यो अस्ति होइन
हजुर हजुर वास्तविकता त्यही हो होइन अब त्यही हो मेरो निमावि स्तर चाहिँ मैले काटेको हो होइन नौ कक्षामा पढ्दा पढ्दै दुई चार दिन चार पाँच दिन यस्तै स्कुल गएँ होला त्यहाँभन्दा बढी चाहिँ जान सकेन भागेर अब मुम्बईतिरै गइयो
मुम्बईमा बुवा हुनुहुन्थ्यो
पुनामा हुनुहुन्छ बुवा त महाराष्ट्र पर्छ त्यो अलि फरक छ है टाढा छ त्यही हो
त्यहाँ गएर चाहिँ अनि कसरी सानो सानो हुनुहुन्थ्यो होला कसरी सुरु गर्नुभयो त जीवन
सानो होइन म त ठुलो यस्तै हो होइन आइटी मान्छे कलिलो भए पनि अग्लो थिएँ मलाई स्टार्टिङमै त्यहाँ बुवाले सेक्युरिटी गार्डमा एउटा उसमा चाहिँ त्यति बेला कति कमै स्यालेरी सोह्र सय रुपियाँ त्यहाँको आइसी त्यतिमा भर्ना गर्नुभयो मैले एक महिना पनि त्यो काम गर्नु सकिनँ त्यसभन्दा पछाडि चाहिँ म फेरि बुवाले घर ल्याएर फेरि मलाई क्लास जोइन गर्नुभयो नौ कक्षामा अनि त्यसपछि चाहिँ फेरि म अर्को वर्ष अब साथीहरू अघिल्लो क्लासमा गएँ म पढ्दैन भनेर फेरि भागेर म अर्को ठाउँ गएँ फेरि यता पहाडतिर के युपी भन्छ यतातिर हाम्रोतिर त अब युपी नै भनौँ न यहाँको युए उत्तराखण्ड त्यतातिर गएर पाँच महिना अति दुःख काटेर अनि चाहिँ म फेरि नेपाल फर्किएको हो त्यसभन्दा पछिका चाहिँ म 2060 मध्यतिर भन्नुहोस् म मुम्बईको डोम्बिवली भन्ने ठाउँमा बसेको र त्यति बेला नेपाल न्युज भन्ने पत्रिका थियो त्यो नेपाल न्युज भन्ने पत्रिकाबाटै मैले विशेष त भनौँ न अब गजलमा पाइला चालियो
अब धेरै जसो सुर्खेतमा गजल लेख्ने राम्रा गजलकार पनि छन् सुर्खेत गजलको लागि मलिलो माटो पनि हो तपाईँ सुर्खेतकै भएको हुनाले पो उहाँबाट जान्नुभयो कि तपाईँ गजल सुर्खेतै आएर सिक्नुभयो त
एक्चुली मैले पहिला लेखेको गजलहरू हेर्ने हो भने मेरो कथा चाहिँ अलिअलि फरक किसिमको छ होइन अब तपाईँले टाइम छैन अहिले अलिक हामीसँग होइन
छोटकरीमा
भन्नुपर्छ एक्चुली मैले 2019 हाम्रो त्यहाँ गाउँघरतिर यस्तो कार्यक्रमहरू हुन्थ्यो कि यो माओवादी भयो काङ्ग्रेसको कुनै पनि यो कार्यक्रमहरूमा अब त्यहाँ साथीहरूले गजल वाचन गर्नुहुन्थ्यो कसैले कविता वाचन कसैले गीत गाउने मैले प्रायः यसो सामान्य त गीत गाउँथेँ है तर एक दिन एकजना साथी हाम्रै गाउँको दीपक कुमार जोशी चक्रव्यू भन्ने हुनुहुन्छ एकजना एकदमै राम्रो गजल लेख्ने पुरानो मौँदा नि धेरै पहिलाको र अहिले उहाँ चाहिँ कसरी बाहिरिनु भएको छ उहाँले गजल वाचन गर्नुभयो यति राम्रो तरिकाले अनि त्यसपछि मैले उहाँसँग एउटा गजल मागेँ है मैले लेख्ने मसँग गजल थिएन लेखेकै थिएन उहाँले भन्नुभयो सर यो गजल मागेर दिने कुरा होइन तपाईँलाई आफै लेख्नुपर्छ हो त्यही साँझदेखि मैले गजल लेखेको अब त्यो गजल चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन अहिले कुन
त्यो गजल थाहा नभए तपाईँ गजल लेख्नुभन्दा अगाडि चाहिँ कस्तो गीत गाउनुहुन्थ्यो नि
अहिलेको गाउँ भनेपछि एउटा चाहिँ बरु गाउन सकियो यो विमल राज छेत्रीको छ नि यो नराहरले जन्मियौ हामी भन्नु नराहरले जन्मियौ हामी नराहरले जन्मियौ हामी नराहरले मरेरै हो जाने जिन्दगानीमा तेरो मेरो भन्नु नै के छ र मरी जानीमा यो आवाज अलि त्यस्तै छ
यसरी गाउनुहुन्थ्यो तपाईँ भनेपछि विभिन्न माओवादीका काङ्ग्रेसका कार्यक्रमहरूमा चाहिँ गरेर
गाउँघरतिर भइरहन्थ्यो नि त उति बेला 59-60 भन्यो भने त अब त्यति बेलामा हेर्नुहोस्
अनि यस्ता शब्दहरूले छोयो होला नि त तपाईँलाई
होइन यो गीत त अब अहिले भयो अरू नै
अरूहरूले छोयो होला अनि तपाईँ लेख्न थाल्नुभयो
हजुर
इख पनि पऱ्यो गजलमा होइन दिन भने
त्यही दिन चाहिँ मैले गाएको गीत चाहिँ यो हाम्रो कस्तु पन्तको हो यो मान्छे जन्मेपछि मर्नै पर्ने अरे त्यही दिन गएको थिएँ त्यो मलाई अहिले याद भयो
ल ठिक छ अब अर्को गजल तपाईँ सुनाउनुहोस् त एउटा कुन गजल सुनाउनुहुन्छ
यो यो शृङ्गारिक जस्तो जस्तो छ होइन अब यो पनि फेसबुकमा पुरानै हो है अलि कति 2068 साल 4-6 लेखेको गजल हो
सुनौ त
अलि राम्रो गजल जिउँदै चितामा जल्ने रहर होइन मेरो जिउँदै चितामा जल्ने रहर होइन मेरो संरचना बदल्ने रहर होइन मेरो तिमीले छोडी गयौ त म के गरू तिमीले छोडी गयौ त म के गरू बेहोस भई ढल्ने रहर होइन मेरो संरचना बदल्ने रहर होइन मेरो थलिए म ओछ्यानमा त्यही दिनदेखि थलिए म ओछ्यानमा त्यही दिनदेखि जवानीमै गल्ने रहर होइन मेरो संरचना बदल्ने रहर होइन मेरो बोलाउँछन् अर्ध पागल भनेर मलाई बोलाउँछन् अर्ध पागल भनेर मलाई इसारामा चल्ने रहर होइन मेरो संरचना बदल्ने रहर होइन मेरो थिएन चाहना बदनाम कमाउने थिएन चाहना बदनाम कमाउने तितो सत्य ओकल्ने रहर होइन मेरो जिउँदै चितामा जल्ने रहर होइन मेरो संरचना बदल्ने रहर होइन मेरो धन्यवाद
अस्ति तपाईँले भन्दै हुनुहुन्थ्यो नि मसँग भेट भएको दिन मुम्बईमा चाहिँ नेपाल न्युज भन्ने पत्रिका छ अहिले फेरि कुन पत्रिका पनि आइसक्यो त्यस्ता किसिमको पत्रिकाले चाहिँ सबै नेपालीहरूलाई भेला गर्नलाई मदत गरिदिन्छ गजलहरू मागिरहन्छ र हामीहरू चाहिँ हामीहरूको गजल दिएन भन्ने गुनासो पनि गर्नुहुन्छ त्यसरी हामी स्थापित हुँदै गएका हौँ भन्नुहुन्थ्यो
एकदम
कुन कुन पत्रिका हो
अहिले चाहिँ पहिलेदेखिको त यो पहिला यो नेपाल अहिले चाहिँ नेपाल न्युज दैनिक भएको छ पहिला यसलाई नेपाली समाज दैनिक भन्ने थियो म 2060 त्यहाँ पुग्दाखेरि 59-60 नेपाली समाज दैनिक थियो त्यसैलाई नै अहिले नेपाल न्युज दैनिक बनाएको के अरे यो पनि 7-8 वर्ष भइसक्यो
मुम्बईको कुन ठाउँको कुरा गर्दैछौँ हामी
हामी यो मुम्बईको यो हाम्रो शेखर दादा हुनुहुन्छ नि उहाँकै नजिकै आसपासको भनौँ हाम्रो अँधेरी उहाँ बस्ने हाम्रो त्यहाँभन्दा अलिक तल यो ठ्याक्कै मलाई याद भएन त्यहाँको अहिले अहिले याद भएन है नत्र घुमेको बसेको ठाउँ हो त्यो पत्रिका त्यहाँबाट बन्छ अनि बाँकी चाहिँ त्यो मुम्बई महाराष्ट्र सबै ठाउँ जाने पत्रिका हो
अनि नेपाली कलाकारहरू पनि यहाँबाट गइरहनुहुन्छ कस्तो कस्तो कार्यक्रम गर्नुहुन्छ भन्नुहुन्थ्यो नि तपाईँले अस्ति
एकदम गइरहनुहुन्छ नि त उहाँहरू त यहाँबाट त जानुहुन्छ होइन उहाँ कार्यक्रमहरू देखाउनुहुन्छ मुम्बईमा धेरै चल्छ के अरे महाराष्ट्रमा त्यति चल्दैन त्यति राम्रो प्रोग्रामहरू त्यो भएर अब यहाँ नेपाली कलाकारहरूको अब गुनासोहरू कहिलेकाहीँ त्यस्तो सुन्नमा पनि त्यही पत्रिकाबाटै आउँछ
तपाईँहरू नेपाली चाहिँ मिलेर बस्नु भएको छ कि कहिलेकाहीँ कचेङमचेङ पनि हुन्छ कि साहित्यिक साथीहरूको के छ नि
त्यहाँ चाहिँ साहित्यिक साथीहरूको चाहिँ मेलमिलाप पटक्कै छैन अहिले यो अवस्थामा होइन कसरी छैन भन्नुहुन्छ भने अब पहिलो त अब सबै 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 गजलकार भए सबै जान्ने नै भए होइन अब पहिला पहिला नजान्नेहरू पनि अहिले जान्ने भइसके होइन अब पहिला जसलाई हामीले सिकाउँथ्यौँ उनीहरूले अहिले हामीलाई सिकाउन थाले त्यो भएर पनि मेलमिलाप हुँदैन र अर्को कुरा अब भनेको बेलामा अब त्यो जमघट पनि भइदिँदैन
हामीलाई त सबैले उताबाट गजल पठाउनुहुन्छ बुलबुललाई माया पनि गर्नुहुन्छ धेरै त्यहाँ गजलकारहरू छन् भनेर झन् धेरै माया लाग्छ मुम्बईमा बस्ने साथीहरूको त्यताबाट माया गरेर पठाइरहेको भएर अनि तपाईँहरू साहित्य प्रेमीहरू त आफै आफैमा मिल्नुपर्ने होइन के कुराले त्यस्तो विवाद हुन्छ
त्यही त मैले भनिहालेँ नि अब सब घर सबैसँग त मिल्नै सकिँदैन है अब केही हुनुहुन्छ एकदमै मिल्ने साथीहरू हुनुहुन्छ जो उहाँ अरूसँग पनि मिल्न चाहनुहुन्छ हामी अब भनौँ न म जसँग म मिल्न चाहन्छु मसँग उहाँ पनि मिल्न चाहनुहुन्छ कोही साथीहरू त्यस्तो हुनुहुन्छ अब कतिपय साथीहरूसँग मैले भनिहालेँ त्यही हो अहम भएर बढी हुनसक्छ उहाँहरूलाई अलगै त्यो अलगै कुनै संसारको केही अब भनौँ न गजल मात्रै नभइकन उहाँहरूको कुनै अर्को कुनै पाटो होला त्यो भएर पनि उहाँहरूले
खुसी आज यसरी भरियो मनमा खुसी आज यसरी भरियो मनमा लाग्यो केही त गरियो जीवनमा म मान्छे हुनुको श्रेय उनलाई दिन्छु कसलाई दिनुहुन्छ
उनलाई भनेपछि आमालाई त होला अब होइन
म मान्छे हुनुको श्रेय उनलाई दिन्छु जोसँग जङ्घार तरियो बचपनमा लाग्यो केही त गरियो जीवनमा हिजो उसलाई मेरो मतलब थिएन हिजो उसलाई मेरो मतलब थिएन र आज उसैको परियो लगनमा बिहानी गरिसक्नुभयो
हजुर बिहे गरेको त भयो 7 वर्ष
मलाई प्रेमिकाले यस्तो भन्छ यार मलाई प्रेमिकाले यस्तो भन्छ यार बस्ती नै हजुरको सरियो धड्कनमा लाग्यो केही त गरियो जीवनमा के त्यस्तो पुरस्कार पाएछ कमलले के त्यस्तो पुरस्कार पाएछ कमलले शीतलताको मलम छरियो जलनमा खुसी आज यसरी भरियो मनमा लाग्यो केही त गरियो जीवनमा यो गजल तपाईँले 71 साल 7 महिना 4 गते लेख्नु भएको रहेछ होइन अनि तपाईँ
पुरस्कार भनेपछि यही हो मैले पाएको
विवाहित हुनुहुन्छ तपाईँको परिवार चाहिँ यतै हुनुहुन्छ कि उतै हुनुहुन्छ नि
नेपालमै हो
को को हुनुहुन्छ परिवारमा
परिवारमा त अब बुवा आमा हुनुहुन्छ दाई भाउजू अनि मभन्दा पछाडि एउटा भाइ छ बुहारी अनि त्यसपछि दाई भाउजूको छोराछोरी अनि एक्चुली मेरो चाहिँ अलगै परिवार भनेको म मेरो श्रीमती अनि दुईवटा छोरा
अनि तपाईको मुम्बई र सुर्खेत चलिरहन्छ आउने जाने
हजुर चलिरहन्छ अब त्यो त आउने जाने त्यो त्यसै देखेकै छ हेर्नु न मैले 9 10 12 13 वर्ष भयो मुम्बई जाने आउने क्रम भइराखेको पहिला रहरले गयो अहिले बाध्यताले जानै पर्छ नगई हुँदैन रोजगार छैन केही छैन हैन अब गाउँघरमा अहिले
सजिलो छ मुम्बईमा काम गरेर बस्न ओर्न सजिलो छ तपाईहरुलाई
अब सजिलो त काम गर्न काम त कहीं पनि सजिलो हुँदैन अब सजिलो भनौं एक्चुअली अब सजिलै छ
सानो काम गर्नेहरुलाई अरूले हेप्ने गर्ने प्रवृत्ति कतिको छ कि छैन नि
छैन भन्दा पनि भयो र छ भन्दा पनि भयो कसरी भन्नुहुन्छ नि अब त्यही हो आफूमा भर पर्ने कुरा हो हैन अब आफूले काम गरिराख्या छ अब अस्ति भन्नुहुन्छ हाम्रो बाबु दिदीले यहाँ गौशालामा भेट भाथे त्यो दिन उहाँले भन्नुन्थ्यो कि मान्छे यहाँ पर यो पानीपुरी बेच्ने मान्छेले कति कमाइराछ 40 तपाई विदेश जाने कुरा गर्नुहुन्छ तपाईहरु मलाई त भएन उहाँले भए अरु कसैले त्यो प्रसंग निस्क्यो त्यो पनि लाज मान्न भएन आफूले
काम गरे भने अवसरहरु पनि यही टन्नै छ
यही छ उहाँले यो भन्नु भयो के त्यस्तै हो उहाँ पनि कुनै पनि कामहरु गर्न अब त्यहाँ अब कामहरु गर्न लाज मान्नियो भने त लाजै भयो के हैन नमान्नियो भने कुनै कसैले त्यस्तो यो भन्दैन कि तँ यो काम किन गरे भनेर सोध्दैन
तपाईलाई कस्तो लाग्छ तपाई भन्नु न सेक्युरिटी गार्ड लगायतका के काम गर्नु भयो रे त्यहाँ
मैले पहिला पहिला त सेक्युरिटी गार्डमा काम गरे हैन अनि त्यसभन्दा पछाडी चाहिँ मैले यो रिलायन्स कम्पनी त अब सुन्नु भयो होला त्यो विश्व मैले राम्रो चिनिएको कम्पनी त्यसको गेस्ट हाउस भन्ने हुन्छ त्यहाँ गेस्ट हाउसमा त्यहाँ भित्र उनीहरुको गेस्टहरुलाई खाना खुवाउने काम गरे मैले अरु अब साहित्यलाई साहित्यसँग जोडाएर आफ्नो जिन्दगी मनन आफ्नो जिन्दगीलाई अगाडि बढाउने भने एकदमै रमाइलो लाग्दो रहेछ हैन किन भन्नुहुन्छ भने विभिन्न मोडहरुमा विभिन्न घुम्तेहरुमा विभिन्न परिवेशहरुमा हरेक साथीहरुसँग परिचय हुन्छ जस्तो आज त हजुरसँग भयो हैन कहिले कसैसँग त्यस्तै जिन्दगीलाई एक रसमा उ गर्ने हो भने साहित्य पनि सँगसँगै लाने हो भने त्यस्तै किसिमको जिन्दगी
पढाइ उहाँले पूरा गर्न पाउनु भएन तर उहाँको जे मनबाट आउँछ मनबाट आएको कुरालाई उहाँले हामी समक्ष अभिव्यक्त गरिरहनु भएको छ सुन्दर गजल लेख्नुहुन्छ राम्रा गजल लेख्नुहुन्छ र लामो समयदेखि गजलमा योगदान पनि गरिरहनु भएको छ कमल जलन आँसु सुर्खेत तिलकपुर बाबिया चौर 4 उहाँको स्थायी ठेगाना हो र मुम्बई बस्नुहुन्थ्यो अहिले काठमाडौँ आउनु भएको छ केही भन्न खोज्दै हुनुहुन्छ यो नामबारे
नामबारे भन्नाले अब कमल जलनासु त मेरो साहित्यिक नाम हो के रे मेरो वास्तविक नाम पहिला हजुरलाई थाहा थियो नि त मैले पहिला कमल परियार जलनासु भनेर लेखेर पठाउँथे यो अहिलेको प्रेडमा मैले यो कमल
71 साल साउन 4 गते लेखेकोमा चाहिँ जलनासु मात्रै रहेछ र मैले यही वाचन गरे मलाई तपाईको पूरा नाम पनि थाहा छ मैले याद गरेको छु तपाई एउटा गजल हामीलाई सुनाउनुस् न अर्को अब
अलि पुरानै हो यो पनि नयाँ गजल चाहिँ छैन मसँग अहिले विरोधी छ सधैं बिहानी यो मेरो विरोधी छ सधैं बिहानी यो मेरो गजल सँगै लेख्छु कहानी यो मेरो प्रेमको दुनिया अन्धो छ सबैको प्रेमको दुनिया अन्धो छ सबैको धरापमा पर्छ कि जवानी यो मेरो गजल सँगै लेख्छु कहानी यो मेरो नलागला नजर रूपी तीर सबैलाई नलागला नजर रूपी तीर सबैलाई लागला तब भन्नु निशानी यो मेरो गजल सँगै लेख्छु कहानी यो मेरो हरेक रात आँसुमै डुबेको म देख्छु हरेक रात आँसुमै डुबेको म देख्छु जीवन साथी हो सिरानी यो मेरो गजल सँगै लेख्छु कहानी यो मेरो कुन आधारले आँसु लुकाउन भन्यौ कुन आधारले आँसु लुकाउन भन्यौ पाए जति ठक्कर आम्दानी यो मेरो विरोधी छ सधैं बिहानी यो मेरो गजल सँगै लेख्छु कहानी यो मेरो धन्यवाद
कमल जलन आँसु कमल परियार जलन आँसु बाबिया चौर 4 तिलकपुर सुर्खेतका अतिथि आज हामीसँग हुनुहुन्छ र अब लगभग हामी यो चरणको अन्त्यतिर छौं अर्को अतिथिलाई त्यसपछि निम्त्याउँछौं कमल जी तपाईलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न चाहे भने केमा सम्पर्क गर्नु पर्यो
कमल जलन आँसु सर्च गर्नुभयो भने मेरो यस्तो टोपी लगाएको मेरो फोटो छ
भेटिन्छ
9868339900
हस् हाम्रो कार्यक्रमसम्म आइपुग्नु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र तपाईँको केही राख्नु छ आफ्नो विचारहरू
भन्नाले जस्तो मैले केही साथीहरू जो हुनुहुन्छ नि मुम्बईमा केही सहयात्रीहरू
सम्झनुहोस्
भन्दा अगाडि उ गरिराख्ने जस्तो मेरो पहिलो एकदमै पहिला चाहिँ मलाई एकदमै गजलमा उ गर्ने साथी मेरो ध्रुव ढकाल कोसेली हुनुहुन्छ अछामकै हो उहाँ पनि त्यसपछि पछिल्लो पिरियडमा पनि अब सजिलै अब हातेमालो गर्ने साथी अब लक्ष्मण विष्ट है अब प्रकाश अजनबीजी मेरो पहिलो श्रोता गजल सुनाइसकेपछि मैले उहाँलाई सुनाउने है उहाँ पनि मलाई त्यस्तै सुनाउनुहुन्छ त्यस्तै अन्य अरू साथीहरू हुनुहुन्छ मुम्बईमा बस्ने सबै साथीहरूलाई चाहिँ मैले यति बेला यो बुलबुल किनभने बुलबुल यति प्रिय कार्यक्रम हो नि मुम्बईमा कहिलेकाहीँ यो बुलबुल सुन्न पाइएन भने दिमाग नै अर्को हुन्थ्यो कि कहिलेकाहीँ यो नेटले काम गरिदिन्थेन त्यो भएर सबै साथीहरूलाई चाहिँ मैले एकदमै अहिले यहाँबाट सम्झन चाहेँ
हामीले पनि सबै मुम्बईमा बुलबुल सुन्ने साथीहरूलाई सम्झ्यौं र यो सम्झना कमलजी सँगसँगै बसेर गर्दाखेरि अझ मिठो सुनियो कि जस्तो पनि लाग्यो।
बुलबुल
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल
शिक्षामा परिवर्तन कहिले आउँछ? बा शिक्षामा परिवर्तन कहिले आउँछ? शिक्षाले मुलुकको भविष्य बताउँछ, तर यो देशको शिक्षा कक्षा कोठामा शिक्षक फतफताउँछ, विद्यार्थी निदाउँछ। शिक्षाले मुलुकको भविष्य बताउँछ, जति पढ्यो उति यो मुलुकमा केवल पढ्नेले उपहार बेरोजगारी पाउँछ। शिक्षाले मुलुकको भविष्य बताउँछ, ए युवा बरु खेत खन कोरा ज्ञानले अब त मूर्ख बनाउँछ। शिक्षाले मुलुकको भविष्य बताउँछ, यो राज्यको सरकार त पशु हो पशु रुँदै युवा विदेशी सरकार गीत गाउँछ। बा शिक्षामा परिवर्तन कहिले आउँछ? शिक्षाले मुलुकको भविष्य बताउँछ। सिरानी गजल संग्रहभित्र संग्रहित रतन दर्शनको गजल म यसै गजलका गजलकारसँग उपस्थित भएको छु। उहाँसँगको छलफललाई निरन्तरता दिनेछौ। मसँग एउटा सूचना छ। सबभन्दा पहिले म यो सूचनालाई तपाईँहरू समक्ष राख्छु। मलाई निकै अगाडिदेखि सूचना पठाउनु भएको थियो बुलबुलको लागि, तर कहिले केही विशेष कार्यक्रम बस कहिले के कारणवश मैले ढिलो गरेँ, यसको लागि क्षमा याचना गर्छु। म कन्काईका सुस्केराहरू शीर्षक दिएर एउटा गजल कृति निस्कँदैछ, संयुक्त गजल कृति, र यसलाई उद्घोष गरिदिनु बुलबुलमा भनेर सूचना पठाउनु भएको जीपी तिवारीजीले। निकै समय भइसक्यो, मैले समय पाउन सकेको थिइनँ अथवा मिलाउन सकेको थिएन बुलबुलमा, कुनै बेला अग्रिम रेकर्ड भइसकेका कार्यक्रमहरू थिए, तसर्थ प्रस्तुत हुन सकेन। मोफसल राजधानी र डायस्पोराबाट नेपाली गजल विधामा कलम चलाउनु हुने झापाली गजल सर्जकहरूका निम्ति संयुक्त गजल कृति कन्काईका सुस्केराहरूमा आफ्नो गजल समावेश गराउने बारे जरूरी सूचना भन्दै पठाउनु भएको छ। सर्जकले गजल पठाउँदा ध्यान दिनुपर्ने विभिन्न कुराहरू राख्नु भएको छ। उहाँले गजल कुनै कृति पत्रिकामा प्रकाशन नभएको, मौलिक भएको, धर्म सम्प्रदाय अथवा देशलाई होच्याउने खालको नभएको, र आफ्ना आठवटा गजल प्रत्येक सर्जकले पठाउनुपर्छ। छनौट समितिबाट उत्कृष्ट भएका पाँचवटा छानिनेछन्। गजल छनौट अधिकार पूर्ण रूपमा छनौट समितिमा रहनेछ र गजल पठाउने अन्तिम मिति माघ 1, 2071 भनेर भन्नुभएको छ। आफ्ना उत्कृष्ट गजलका साथमा व्यक्तिगत विवरण सहित ₹2000 पनि आफ्नो प्रतिनिधिलाई बुझाउनुपर्छ भनेर लेख्नु भएको छ। अब गजल कहाँ पठाउने भन्ने जानकारी पनि उहाँले दिनुभएको छ। नजिकका प्रतिनिधिज्यूहरूलाई प्रत्यक्ष भेटेर इमेल, फेसबुक ग्रुप, इनबक्स मार्फत पठाए पनि हुन्छ भनेर लेख्नु भएको छ। यसको संयोजक हुनुहुन्छ, सिधा सम्पर्क गर्न सकिने संयोजक इजरायलमा हुनुहुन्छ साबित्रा लुइटेल घिमिरे। त्यसै गरी दुबईमा सह संयोजक हुनुहुन्छ जीपी तिवारी। त्यसै गरी युएईमा सह संयोजक हुनुहुन्छ विवेक दुलाल। र यसका विशेष प्रतिनिधिहरू आचार्य प्रभा अमेरिका, निराजन प्रभात कतार, रहस्य विक्रम चिमरिया झापा बिर्तामोड, लीला अनमोल झापा बिर्तामोड, र नेपाल प्रतिनिधिहरू भनेर लेख्नु भएको छ कल्पना आचार्य ओली झापा, मीरामन थापा काठमाडौँ, इन्दिरा प्रयास काठमाडौँ, रोदन निरौला झापा, प्रेम भुर्तेल झापा, र प्रवास प्रतिनिधिमा केशव चापागाई कतार, सौगात गजमेर साउदी अरब, सञ्जिता बासकोटा इजरायल, विजय विद्रोही राई इजरायल, इन्नोसेन्ट राजन कतार, राज अविरल यात्री मलेसिया, मिन प्रकाश उप्रेति साउथ कोरिया र हेम लावती हङकङमा यसका प्रतिनिधिहरू हुनुहुन्छ। र प्रतिनिधिहरूलाई तपाईँले यो पठाउन सक्नुहुन्छ। अब आजको बुलबुलका अतिथि समक्ष म जान्छु र उहाँलाई स्वागत गर्छु हाम्रो कार्यक्रममा। रतनजी तपाईँलाई स्वागत छ।
धेरै धेरै धन्यवाद छ। उज्यालो 90 नेटवर्क सुनेर बस्नुभएका सम्पूर्ण साहित्यिक मनहरूमा, गजली मनहरूमा म रतन दर्शनको धेरै धेरै नमस्कार अनि असीम माया सम्झना।
यो सिरानी गजल संग्रह निकाल्नु भएको कति भयो?
तत्काल नै हो, यसको लगभग एक हप्ता भयो यसको विमोचन भएको।
यसमा त डाक्टर स्वनाथ कुमार बस्तीले पनि भूमिका लेख्नु भएको रहेछ, छोटो तपाईँको यो पुस्तकबारे, तपाईँबारे डाक्टर निर्मोही व्यासले लेख्नु भएको रहेछ, त्यसै गरी दिनेश कुमार दाहाल, बाबु त्रिपाठी, हरि अधिकारी, ज्ञानवाकर पौडेलले लेख्नु भएको रहेछ। सबैसँग सम्पर्क बनाउनु भएको थियो कि यो लेख्नको लागि मात्रै भेटघाट भएको
हो? होइन, सम्पर्क नै थियो, किनभने यो अध्ययन लेखनतिरका उहाँ नै लाग्नु भएको हुनाले।
एउटा गजल वाचन गरेर सुनाउनुहोस् त तपाईँको यसै पुस्तकभित्रबाट।
हुन्छ। भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, लगाएपछि पैसाको लगाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, वर्षौंदेखि तिम्रो अनुहारमा म हेरिरहेछु, म हेरिरहेछु वर्षौंदेखि तिम्रो अनुहारमा म हेरिरहेछु, लागेन खुसीको घाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, मेरी बहिनीको जिन्दगी यही सडकमा, यही सडकमा, यही सडकमा, मेरी बहिनीको जिन्दगी यही सडकमा, बेचियो बेच्दा बेच्दै बदाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, तिमी जस्तै हुँ, तिमी जस्तै मान्छे हुँ कमजोर नठान, कमजोर नठान, कमजोर नठान, तिमी जस्तै मान्छे हुँ कमजोर नठान, काट्छ फलामले फलाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, जसरी तिम्रा हजुरबा गए त्यसरी तिमी, जसरी तिम्रा हजुरबा गए त्यसरी तिमी, जानेछौ एक दिन परमधाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, लागिरहन्छ, लागिरहन्छ अल्प विराम त जिन्दगीभरि, लागिरहन्छ अल्प विराम त जिन्दगीभरि, एकचोटि लाग्छ पूर्ण विराम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, यो संसारमा मान्छे भएर पनि पशु जस्तै, पशु जस्तै, यो संसारमा मान्छे भएर पनि पशु जस्तै छन् जिन्दगी जिउने तमाम थाहा छ कि छैन, लगाएपछि पैसाको लगाम थाहा छ कि छैन, तिम्रो सामु आज कोही कोही बोलिरहेछ यसरी, तिम्रो सामु आज कोही बोलिरहेछ यसरी, जो थियो वर्षौंदेखि गुमनाम थाहा छ कि छैन, जो थियो वर्षौंदेखि गुमनाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन, लगाएपछि पैसाको लगाम थाहा छ कि छैन, भन्दैन पैसाले सबै काम थाहा छ कि छैन।
रतन दर्शनको गजल हामीले सुन्यौं सिरानी गजल संग्रहभित्रबाट। निकै राम्रो गजलकारको पंक्तिमा उहाँ पर्नुहुन्छ, उहाँका गजलहरूमा अक्षरहरू त्यसै गरी काफिया रदिफहरू पनि मात्राहरू पनि मिलेको गजल र भाव पनि राम्रो बोकेका गजलहरू मैले यसमा भेटेको छु। उदाहरणको लागि गेयात्मक पनि छ भन्न चाहन्छु म, र उदाहरणको लागि एउटा गजल वाचन पनि गर्छु। यस्तो लाग्छ हजारौं हजारमा तिमी, तिमी छौ तिमी यो निधारमा तिमी, मुस्कानी लहर बनी छलछलाउँदै, मुस्कानी लहर बनी छलछलाउँदै, आऊ मेरो दिलको दरबारमा तिमी, यस्तो लाग्छ हजारौं हजारमा तिमी, विश्वासको दियो आस्थाको मन्दिर, विश्वासको दियो आस्थाको मन्दिर, तिमी छौ तिमी यो संसारमा तिमी, यस्तो लाग्छ हजारौं हजारमा तिमी, वर्षौं बिताए अँध्यारोमा जीवन, वर्षौं बिताए अँध्यारोमा जीवन, उदाउ चाँदनी अन्धकारमा तिमी, यस्तो लाग्छ हजारौं हजारमा तिमी, तिमी छौ तिमी यो निधारमा तिमी। निकै सरल शब्दलाई बुनेर राम्रा गजल बनाउनु भएको छ उहाँले, त्यसैले त यहाँभित्र धेरैले तारिफ पनि गर्नुभएको छ उहाँको गजलको। ज्ञानवाकर पौडेल लेख्नुहुन्छ, मैले 36-37 वर्ष यतादेखि रुचिका साथ पढेका गजलहरू अचेल कमै याद छन्, देशको वस्तुस्थिति र यथार्थसित राम्ररी जानकार नभएकाहरूले लेखेका गजल दीर्घकालसम्म याद रहनु सम्भव कुरा पनि होइन। समसामयिक अनुभवले ओतप्रोत भई लेखेका रतन दर्शनका यी गजलहरूले मलाई गम्भीर रूपले आकर्षित गरायो, आफूभित्र दमित उकुस मुकुसको भावलाई विस्फोट गराई गजलको रूप दिन सफल यिनलाई मेरो सृजनात्मक सफलताको शुभकामना छ भनेर ज्ञानवाकर पौडेलले पनि शुभकामना दिनुभएको छ। हाम्रो तर्फबाट पनि शुभकामना तपाईँलाई रतनजी,
धेरै धेरै धन्यवाद। अब बुलबुल जस्तो एउटा लोकप्रिय कार्यक्रम हो कि म सानो उमेरबाट नै यो कार्यक्रम सुन्थेँ, र आज यो बुलबुल कार्यक्रममा फेरि गजलका शेयरहरूको साथमा उपस्थित हुन पाएको छु, धेरै धेरै खुसी छु म।
आज हामीले दुईजना अतिथि प्रस्तुत गऱ्यौं, एकजना हामीले योभन्दा अघिल्लो चरणमा गरिसकेका छौं र दोस्रो चरणमा अहिले यति बेला मसँग रतन दर्शनजी हुनुहुन्छ। तपाईँको मैले यो पुस्तकमा हेरेर अथवा तपाईँको बाहिरटा बुझेर भन्दा पनि तपाईँबाटै सुन्न चाहन्छु, काठमाडौँ आउनु अगाडि चाहिँ तपाईँ कहाँ हुनुहुन्छ, तपाईँको घर कहाँ हो?
मेरो घर चाहिँ, म जन्मेको चाहिँ कालीकोट हो, अनि त्यसपछि मेरो चाहिँ युवा समय लगभग लगभग कैलालीमा बित्यो, कैलाली चुवा गाविसमा।
सिरानी गजल संग्रहका रचनाकार रतन दर्शन, र उहाँको यो पुस्तक यात्रुङ मीडिया प्रालीले प्रकाशन गरेको छ। भाषा सम्पादन हेम भण्डारीको छ। सज्जा सन्तोष निरा, प्रथम संस्करण 2071 साल मङ्सिरमा निस्केको, मुद्रण सप्तकोशी प्रिन्टर्स एन्ड सप्लायर्समा भएको छ र यसको मूल्य व्यक्तिगत 150, संस्थागत 301 रुपियाँ राख्नुभएको छ उहाँले। मैले यति जानकारी यसै पुस्तकमा हेरेर दिएँ र मलाई जानकारी छ उहाँ गाउनु पनि हुन्छ, होइन, उहाँले गाउँछु भनेर पनि मलाई भन्नुभएको छ। एउटा गजल गाएर सुनाउनुहोस् न त, अब हामी सबै सुनाउँ तपाईँको गजल। यसभित्र 58 संग्रहित छ, त्यसमध्ये तपाईँले यसैभित्रबाट गाउनुहुन्छ होला, कुन गजल गाएर सुनाउनुहुन्छ?
हुन्छ, हुन त मलाई सङ्गीतको व्याकरण त्यति थाहा छैन र सङ्गीत सिक्न पनि म चाहन्छु। अहिले खासै त्यस्तो समय पनि भएको छैन, मैले सिक्ने एकदमै मेरो एकदमै चाहना छ, तर पनि यो म वाचन गरिरहेको छु, सोच्नुहोला कि यसमा त्यो सङ्गीतको व्याकरणलाई नहेर्नु होला भन्न आग्रह गर्छु र म प्रयास गर्छु गाउने। उज्यालो पनि अचेल अन्धकार लाग्छ, उज्यालो पनि अचेल अन्धकार लाग्छ, घर पनि किन हो घर घर लाग्छ, उज्यालो पनि अचेल अन्धकार लाग्छ, खोइ यस्तो कसरी के भयो मलाई, खोइ यस्तो कसरी के भयो मलाई, फुल पनि किन हो धरुवा लाग्छ, उज्यालो पनि अचेल अन्धकार लाग्छ, हरायो हरायो विश्वास यसरी किन हो किन, हरायो विश्वास यसरी किन हो किन, आफ्नै साथी किन हो भकेटुमा लाग्छ, उज्यालो पनि अचेल अन्धकार लाग्छ, हुरीले सारा सपना झारेर उकी, हुरीले हुरीले सारा सपना झारेर उकी, आफ्नै जीवन किन हो भार लाग्छ, उज्यालो पनि अचेल अन्धकार लाग्छ, घर पनि किन हो घर घर लाग्छ, उज्यालो पनि अचेल अन्धकार लाग्छ, करगा लाग्छ।
निकै मिठो गजल, धन्यवाद तपाईँलाई, मिठो सुनाउनु भयो सिरानी गजल सङ्ग्रहभित्रबाट। अब मैले छोटो समयभित्र उहाँलाई धेरै चिनाउन त सक्दिनँ, तर जति चिनाउन सक्छु यतिसम्म भन्न सक्छु, मैले पढेका गजलहरूमा यी उहाँका सबै गजलहरू निकै सुन्दर लागेका छन् र गयात्मक पनि लागेका छन्। गजल खोज्ने सङ्गीतकारहरूका लागि पनि चासोका केही गजलहरू पनि यसभित्र छन् भनेर चाहिँ म कार्यक्रमभित्रै भन्न चाहन्छु। उहाँको एउटा गजल मलाई निकै राम्रो लाग्यो, उहाँले त्यो गाइरहँदाखेरि पनि म पल्टाउँदै थिएँ यो पुस्तक, यसलाई म वाचन गरौँ रतनजी।
पक्कै पनि।
मेटिएपछि एक धरको जिन्दगी, मेटिएपछि एक धरको जिन्दगी, पाइन्छ पाइँदैन अर्को जिन्दगी, हिँडिदिन्छु बरु खुकुरी धारमाथि, हिँडिदिन्छु बरु खुकुरी धारमाथि, म जिउँदिन व्यर्थै डरको जिन्दगी, पाइन्छ पाइँदैन अर्को जिन्दगी, बगिदिन्छु खोला छाँगा नदी भई, बगिदिन्छु खोला छाँगा नदी भई, व्यर्थै के जिउनु बगरको जिन्दगी, पाइन्छ पाइँदैन अर्को जिन्दगी, काँडाहरूबीच मुस्कुराइदिन्छ, काँडाहरूबीच मुस्कुराइदिन्छ, आहा कति सुन्दर पलभरको जिन्दगी, मेटिएपछि एक धरको जिन्दगी, पाइन्छ पाइँदैन अर्को जिन्दगी। निकै सुन्दर लागेको मलाई यो गजल। तपाईँले कुरा कतिको गर्न मिल्छ यसमाथि लाग्ने लगानीको कुराहरू, यतिको गजल यो स्तरका गजलहरूलाई 58 प्रकाशन गर्नलाई आफ्नो खर्च गर्नुपर्छ कि पर्दैन? तपाईँको यस पुस्तकमा एउटा विज्ञापन पनि छापिएको देखेँ मैले, यो अब यसो साथीभाइको चाहिँ कहिलेकाहीँ सेयरिङको लागि गरिएको हो कि, खर्च कति लाग्दो रहेछ त्यो बताउनु मिल्छ? राम्रो क्वालिटीको पेपरमा छ पुस्तक पनि, पातलो छ नै चाहिँ
हो। अब यसमा मैले पेपर पनि अलि महँगो खालको छ,
अरू निकाल्न सक्नेहरूको लागि मैले जानकारी होस् भनेर।
अब यसमा मैले त यहाँहरूले सहयोगै नै, सहयोगको मार्फत नै मैले गरेको, खासमा मेरो त्यो ह्याथ्रुङ मिडिया प्रणालीले उहाँको पनि सहयोग छ, एलिना दुलाल हुनुहुन्छ उहाँ, र प्लस त्यो मात्र नभएर साहित्य सङ्गीततिरका व्यक्तित्वहरूको सहयोगले नै मैले यो तयार पारेको हुँ। खासमा मलाई घरको केही पनि सपोर्ट होइन,
तपाईँलाई आफ्नो लोड परेन?
होइन होइन, मैले त उहाँहरूबाट सहयोग नै, सहयोग मार्फत
पुस्तक तयार हुनको लागि तपाईँ कति कपी छाप्नु भएको यसको?
यसको मैले झन्डै 500 छापेँ।
500 छाप्दाखेरि चाहिँ कति खर्च पर्न आउँदो रहेछ? एउटा गजलकारले आफ्नो पुस्तक निकाल्नु पऱ्यो भने देश बाहिर बस्नुहुन्छ पनि, कति धेरै गजलकार हुनुहुन्छ जसले निकाल्न चाहनुहुन्छ, मलाई प्रत्यक्ष अप्रत्यक्ष सोधिरहनुहुन्छ इमेलमा, बरु हामी कार्यक्रमबाटै बताइदिने गरौँ न, किनभने यो त एकदमै ट्रान्सपारेन्ट कुरा पनि हो।
हो, अब यसमा हेर्दाखेरि ह्याथ्रुङ मिडियाको सपोर्टको कारणले गर्दा झन्डै झन्डै यसको विमोचनदेखि लिएर त्यो सबैलाई जोड्ने हो भने झन्डै 30-35 पुग्छ।
अनि विमोचन गरेर केही फाइदा अथवा बेफाइदा छन् कि छैन?
विमोचन गर्दाखेरि मेरो विचारबाट के लाग्छ भने कोही पुस्तक किन्न चाहने मान्छेहरूले डिस्काउन्टमा किन्न सक्छ नि, त्यसमा बिक्री भयो भने त त्यो पैसाले पनि सपोर्ट हुन्छ।
भएन भने त विमोचनमा खर्च मात्रै धेरै भयो नि झन् होइन?
हो, त्यो चाहिँ हो। यदि तपाईँ विमोचन गर्न चाहनुहुँदैन भने त्यसमाबाट बच्न सक्छ।
विमोचन गरेर पुस्तक चाहिँ धेरै बिक्री हुन्छ भने त गर्नु पनि राम्रो हो न, तर आजकल जुनसुकै पुस्तक विमोचन गर्ने चाहिँ नि परम्परा बनेर कतिपय लेखकको चाहिँ खर्च बढेको पनि छ होइन?
छ, बिल्कुल छ।
एउटा तपाईँलाई फेरि वाचन गर्न लाउनु, हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका
छौँ,
तपाईँको एउटा वाचन सुनाउँ त।
हर साँझ बतास भई आइरहन्छ, हर साँझ बतास भई आइरहन्छ, तिम्रो सम्झनाले मुटु दुखाइरहन्छ, हर साँझ बतास भई आइरहन्छ, यी नजरदेखि तिमी दूर भए पनि, दूर भए पनि, यी नजरदेखि तिमी दूर भए पनि, तिम्रो सम्झनाले हेर सताइरहन्छ, तिम्रो सम्झनाले हेर सताइरहन्छ, हर साँझ बतास भई आइरहन्छ, कति बोलाउँछु कति बोल्दै बोल्दैन, बोल्दै बोल्दैन, कति बोलाउँछु कति बोल्दै बोल्दैन, तिम्रो तस्विर केवल मुस्कुराइरहन्छ, तिम्रो तस्विर केवल मुस्कुराइरहन्छ, हर साँझ बतास भई भई आइरहन्छ, हर साँझ बतास भई आइरहन्छ, जब आउँछ यादको छातीभित्र बाढी, यादको छातीभित्र बाढी, जब आउँछ यादको छातीभित्र बाढी, यी आँखाले परेली रुझाइरहन्छ, यी आँखाले परेली रुझाइरहन्छ, हर साँझ बतास भई आइरहन्छ, तिम्रो सम्झनाले मुटु दुखाइरहन्छ, हर साँझ बतास भई आइरहन्छ।
निकै सुन्दर गजल रतनजी। तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने तपाईँको सम्पर्क केमा गर्नु पर्यो तपाईँलाई?
मैले हुन त पुस्तकमा मेरो सम्पूर्ण, यदि उहाँहरूले चाहनुहुन्छ भने मैले इमेल एड्रेस पनि दिएको छु, यसमा फेसबुक पनि छ र कन्ट्याक्ट नम्बर पनि छ, तर अहिले म यहाँहरूलाई फेसबुकमा यहाँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, RATAN.devkota@yahoo.com तपाईँले चाहिँ याद गर्न सक्नुहुन्छ, र देवकोटा DEVKOTA DARSHAN23@gmail.com बाट यहाँले मेल पनि गर्न सक्नुहुन्छ
र तपाईँलाई फोन पनि गर्न सकिँदैन?
फोन पनि गर्न सकिन्छ, 9848465264।
हस् हाम्रो कार्यक्रममा आउनुभयो, धेरै धेरै धन्यवाद। तपाईँको यो सिरानी गजल सङ्ग्रह साँच्चैकै राम्रो लाग्यो, निकै चलोस्, सबैको हात हातमा पुगोस्, पढ्न पाउनुहोस् सबैले र फैलियोस्। तपाईँलाई साधुवाद,
धेरै धेरै धन्यवाद छ। यहाँको यो एकदमै लोकप्रिय यो रेडियो स्टेसन र बुलबुल जस्तो यो कार्यक्रममा गजलको विकासका लागि एकदमै राम्रो वातावरण तयार छ र यहाँहरूको माझमा मैले आफ्नो गजल सङ्ग्रह सिरानीका साथमा उपस्थित हुन पाएँ, यहाँसम्म बोलाइदिनु भयो, धेरै धेरै धन्यवाद छ यहाँलाई र उज्यालो नेटवर्कलाई पनि धेरै धेरै साधुवाद, धन्यवाद।
हवस् त, अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सन्दीप सुन्दास र म प्रस्तोता अच्युत घिमिरे अब विदा माग्दैछौ। रतन दर्शनको गजल सङ्ग्रह सिरानीमा संग्रहित मलाई अर्को मन परेको गजल 31 नम्बरको गजल वाचन गर्दै शुभरात्री भन्छौ। जुन दिन मसित केही थिएन, जुन दिन मसित केही थिएन, यो सहरमा मलाई मान्छे सोचिएन, फेरि यो मन्त्री प्रधानमन्त्री मुलुकमा, फेरि यो मन्त्री प्रधानमन्त्री मुलुकमा कठै बरियाको जिन्दगी फेरिएन, यो सहरमा मलाई मान्छे सोचिएन। रुँदै भन्दैछिन् रुँदै विधुवा आमा, रुँदै भन्दैछिन् रुँदै विधुवा आमा, हराएको छोरो अझै भेटिएन, यो सहरमा मलाई मान्छे सोचिएन। संसार जितेर पनि सिकन्दरले, संसार जितेर पनि सिकन्दरले आखिर रित्तै फर्कियो केही लिएन, यो सहरमा मलाई मान्छे सोचिएन। दिएको छ दुनियाँ घुमाउने दिमाग, दिएको छ दुनियाँ घुमाउने दिमाग, नभन भगवानले केही दिएन, यो सहरमा मलाई मान्छे सोचिएन। जसले पत्थर हिर्काएर गयो छातीमा, जसले पत्थर हिर्काएर गयो छातीमा, यो जीवनमा उसलाई भुल्नै सकिएन। जुन दिन मसित केही थिएन, यो सहरमा मलाई मान्छे सोचिएन।
बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।